यो सङ्गीत सुनेर तपाईँलाई यो धुन अलि नौलो किसिमको लागेको हुनसक्छ। धुन मात्र होइन, ब्यान्डको सुरुवात पनि अनौठो र रमाइलो नै छ। यो गीतको बोल हो काइट्स र प्रस्तुति दिन यस हप्ता एसबिएसको स्टुडियोमा केही पुराना साथीहरू फेरि फर्कनु भएको छ, द थ्री सिज ब्यान्ड, जो हाल आफ्नो अस्ट्रेलिया टुरमा रहेका छन्। नमस्ते श्रोतावृन्द, एसबिएस नेपाली पडकास्टको यो नयाँ अङ्कमा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। आजभन्दा करिब 17 वर्ष अघि सन् 2009 अस्ट्रेलियन सङ्गीतकार म्याट किगन भारतको शान्ति निकेतन पुगेपछि यो ब्यान्ड बनेको थियो र अहिलेसम्म यो क्रस कल्चरल कोलाबोरेसन चलिरहेको छ, नेपाली र बङ्गाली सँगै अस्ट्रेलियन ज्याज सङ्गीतको सम्मिश्रणका साथ। यो छोटो जानकारीपछि अब भने फटाफट यो साङ्गीतिक कुराकानी सुन्नतर्फ नै लागौँ होला। ब्यान्डका एक गायक तथा मल्टी इन्स्ट्रुमेन्टलिस्ट र नेपाली भाषाको उत्थानमा लागि परेका देवाशिष मोथेसँगको एसबिएसमा उनको यसपालि ह्याट्रिक भएको छ भन्दा पनि गलत नहोला। यसभन्दा अघिका कुराकानी र गीत सङ्गीतहरू तपाईँले हाम्रो वेबसाइट र सोसियल मिडिया एसबिएस नेपालीमा पाउन सक्नुहुन्छ। यसपालि भने एसबिएसको मेलबर्न स्टुडियोमा सहकर्मी सुशील चालिसेले देवाशिष मोथेलाई उनको नामको बारेमा सोध्दै कुराकानी यसरी सुरु गर्नुभएको छ।
मलाई यो नाम चाहिँ मेरो बडाले दिनुभएको, उहाँ चाहिँ हाम्रो बेसिक ट्रेनिङ स्कुलमा पढाउनुहुन्थ्यो र उहाँसँग चाहिँ एकदमै नेपाल बङ्गाली धेरैजना उहाँको कलिग्सहरू हुनुहुन्थ्यो र उहाँ एकदमै बङ्गाली कल्चरबाट इन्फ्लुएन्स भएर चाहिँ उहाँलाई यो नाम मन परेर चाहिँ मलाई यो नाम दिनुभएको उहाँले। अनि म चाहिँ अलिकति त्यसलाई नेपालीपन ल्याउनुको लागि चाहिँ म देव आशिष भन्छु कि देव आशिष न भनेर चाहिँ देव आशिष भन्छु।
देव आशिष, हजुर हजुर हजुर। अनि अब यो नाम सँगसँगै होइन, तपाईँले चाहिँ अब अहिले अस्ट्रेलिया यात्रामा हुनुहुन्छ, आफ्नो अब अन्तकर्ण म्युजिकल टुरमा हुनुहुन्छ होइन। अब यो हुन त तपाईँ धेरै पटक अस्ट्रेलिया आइसक्नु भएको छ र एसपिएसमा पनि योभन्दा अगाडि दुई पटक अन्तर्वार्ता दिइ पनि सक्नु भएको छ।
धेरै लामो
अब यो तपाईँको लागि चाहिँ होइन, अस्ट्रेलिया अब पानी पँधेरो भने जस्तै भएको छ
तपाईँलाई,
तर त्यति हुँदाहुँदै पनि अब यो पालिको टुरमा आउँदाखेरि होइन, अब कस्तो भइरहेको छ, तपाईँको के फरक पाउनु भएको छ, कतिको रमाइलो अनुभव गर्नु भएको छ कि अथवा केही फरकहरू पाउनु भएको छ?
यसपालि चाहिँ हामी एउटा हाम्रो यो हामीले 23 युके टुर गरेको थियौँ, इडनबुरामा हामीले तपाईँको फ्रिन्च फेस्टिभल भन्ने फ्रिन्च भन्ने फेस्टिभलमा बजाएका थियौँ हाम्रो ब्यान्डले, द थ्री सिजले। र त्यसपछि चाहिँ हामी एउटा बाथ भन्ने सहरमा आएर चाहिँ त्यहाँनिर चाहिँ हामीले हाम्रो पिटर ग्याब्रियलको एकदमै नाम चलेको विश्व प्रख्यात स्टुडियो छ, द रियल वर्ल्ड भन्ने, त्यो रियल वर्ल्डमा चाहिँ हामीले यो अन्तकर्ण यो एल्बम चाहिँ हामीले त्यहाँ रेकर्ड गऱ्यौँ र यो एल्बम चाहिँ अनलाइन यो रिलिज भइसकेको छ है। अनि यो सबै अब अडियो प्लेटफर्महरूमा यो एभाइलेबल छ र यसपालि चाहिँ यो नयाँ एल्बम लिएर यहाँ आउनु पाउँदाखेरि है, त्यही पनि अब हामीले त्यस्तो राम्रो एउटा स्टुडियोमा रेकर्डिङ गऱ्यौँ, त्यो एउटा नयाँ एक्साइटमेन्ट छ योपालि चाहिँ।
दर्शक श्रोता जो तपाईँको चाहिँ अब कार्यक्रमलाई प्रत्यक्ष रूपमा हेर्न आउनु भएको छ नि, उहाँहरूको प्रतिक्रिया चाहिँ कस्तो रहेको छ? अब तपाईँको अब चाहिँ हामीले पनि धेरै गीतहरू सुन्यौँ होइन, र त्यो म्युजिकल इन्स्ट्रुमेन्ट पनि अब एकदमै ट्रेडिसनल छ होइन। अब अहिलेको यो नयाँ जेनेरेसन पनि अब होइन, उनीहरूको आफ्नै टेस्ट छ, आफ्नै स्वाद छ होइन, म्युजिकका अब धेरै विधाहरूमध्ये होइन। तपाईँले चाहिँ कस्तो पाउनु भएको छ, सबैतिर स्वागतै पाउनु भएको छ कि अथवा कुनै कुनै बेला चाहिँ होइन, यो के गयो, के गएको हो यो, अथवा के बजाएको भन्ने चाहिँ त्यस्तो केही प्रतिक्रियाहरू पाउनु भएको छ कि छैन?
विशेष गरी चाहिँ अब यो जुन चाहिँ साउन्डहरू हामी निकाल्छौँ है हाम्रो विभिन्न इन्स्ट्रुमेन्टहरूले, यसले चाहिँ धेरै जस्तो अडियन्सहरू चाहिँ आश्चर्यचकित हुन्छ क्या तपाईँको। अनि म धेरै प्रकारको प्रकर्सनहरू बजाउँछु, मादल, मचुङ्गा है, अनि गिटार, यो दोतारा, यो इन्स्ट्रुमेन्टहरूले चाहिँ एक प्रकारले उनीहरूको त्यस्तो कुनै त्यस्तो रियाक्सन नै हुँदैन, उनीहरूले त्यो एक्सपिरियन्स गर्नुहुन्छ क्या, एउटा नयाँ इन्स्ट्रुमेन्ट देख्दा, नयाँ साउन्ड सुन्दाखेरि है। हामीले अहिलेसम्म त्यस्तो खालको अब नेगेटिभ भाइब्स चाहिँ अहिलेसम्म पाएको छैनौँ भनौँ न।
श्रोतावृन्द, एसबिएस नेपाली पडकास्टमा यो कुराकानी जारी रहनेछ छोटो ब्रेक पछि।
अब यो तपाईँले भन्नुभयो मुर्चुङ्गा होइन, अब यो जुन ट्रेडिसनल जुन अब इन्स्ट्रुमेन्टहरू तपाईँले प्ले गरिरहनु भएको छ, बजाइरहनु भएको छ होइन, त्यससँग तपाईँलाई चाहिँ के कुराले आकर्षित गर्यो त होइन, अब यो यसरी चाहिँ यो ट्रेडिसनल म्युजिक भनौँ इन्स्ट्रुमेन्ट युज गरेर अगाडि बढ्नुपर्छ आफ्नो सङ्गीत यात्रामा भन्ने के कुराले चाहिँ तपाईँलाई चाहिँ त्यो प्रभाव पार्यो भनौँ? अब हुन त आजकल आधुनिकतामा अब गिटारदेखि लिएर ड्रमदेखि लिएर अनेक साधनहरू छन् होइन म्युजिकल इन्स्ट्रुमेन्टका, त्यति हुँदाहुँदै पनि तपाईँले चाहिँ अब त्यो टिपिकल एउटा ट्रेडिसनल चाहिँ त्यसलाई लिएर अगाडि बढ्नु चाहिँ के छ, अब त्यसको रहस्य बताइदिनुहोस् न।
सानैदेखि अङ्ग्रेजी माध्यममा पढेको है, स्कुलिङ सबै अङ्ग्रेजी माध्यममा भयो, अनि त्यही अघि हामीले जुन चाहिँ कुरा गर्दैथ्यौँ वर्णमालाको विषय लिएर पनि, हामीलाई त्यो मनमा सानैमा त्यो अङ्ग्रेजी स्कुलमा अङ्ग्रेजी बोल्यो भने फाइन तिर्नुपर्छ भन्ने एउटा जुन चाहिँ मानसिकता लिएर हामी हुर्क्यौँ है। अनि पछि गएर जब म इङ्ग्लिस लिट्रेचर पढ्न विश्वभारती शान्तिनिकेतन गएँ, त्यति बेला चाहिँ मलाई त्यो एकदमै लाज लाग्नु थाल्यो क्या अरू कम्युनिटीहरूसँग, जस अब स्पेसली हाम्रो बङ्गाली कम्युनिटीसँग, उहाँहरूले जति आफ्नो भाषालाई मान्यता दिन्छ, अङ्ग्रेजीलाई जति दिन्छ, आफ्नो भाषालाई पनि त्यति नै दिन्छ, र उहाँहरूसँग हेलमेल गर्दाखेरि चाहिँ बिस्तारी लाज लाग्नु थाल्यो मलाई। अनि म पनि अब एक बेसी जस्तो अङ्ग्रेजी गीतहरू मात्रै गाउने है, स्कुलदेखि नै हामीले यो अब बिटल्सहरूदेखिको लिएर यो गन्स एन्ड रोजेसहरू हाम्रो यो ब्यान्डहरू 90sको ब्यान्डहरू सुनेर हुर्केको, अनि त्यहाँ पुग्दाखेरि चाहिँ मलाई त्यही लाज लागेर मैले बिस्तारी यो अङ्ग्रेजी गीतहरू गाउनु चाहिँ छोडिदिएँ है तपाईँको। अनि पछि चाहिँ मलाई आफ्नो त्यो भाषाप्रतिको माया चाहिँ कति इम्पोर्टेन्ट रहेछ र आउने जेनेरेसनलाई आउने भावी पिँढीलाई कति इम्पोर्टेन्ट छ यो भाषा सिक्नु, अक्षर सिक्नु है, अक्षरको ज्ञान लिनु भनेर चाहिँ यो मेरो एउटा त्यो लाजबाट नै मेरो सुरु भयो क्या, त्यो लाज लागेर नै मलाई त्यहाँदेखि अब हामी चाहिँ अलिकति भए पनि अब यो क्षेत्रमा मैले देखिनँ धेरै आर्टिस्टहरूले काम गरेको है, अनि मलाई त्यो आफ्नो एल्बम गर्ने त्यो एउटा इच्छा पनि हरायो क्या। अनि मलाई विशेष गरी चाहिँ सायद नानीहरूलाई यो वर्णमालाको गीतहरू कम्पोज गरेर त्यहाँदेखि नानीहरूलाई अलिकति भाषाप्रति आकर्षित गर्ने खालको एउटा प्रोजेक्ट मैले सुरु गरेँ त्यति बेला वर्णमाला, र यही यो समयमा नै यो अनुभवहरूले नै तपाईँको हाम्रो मलाई एकदमै माटो प्रति क्या तपाईँको अब
अहिले तपाईँले जुन वर्णमालाको जुन कुरा सुनाउनु भयो होइन, कसरी चाहिँ तपाईँले चाहिँ क्रिएसन गर्नुभयो यसलाई भनेर, अब आजभोलि त तपाईँलाई वर्णमाला गायक भनेर पनि चिनिन्छ, तर सुरुका दिनमा चाहिँ यो मैले के गरिरहेको छु जस्तो लागेन? जस्तो अब धेरै जस्तो गायकहरू, धेरै जस्तो सङ्गीतमा लागेका व्यक्तिहरूले चाहिँ माया प्रेमका गीतहरू लेख्ने होइन, अब प्रकृतिका गीतहरू लेख्ने यस्तो खालको हुन्छ नि, तपाईँले चाहिँ त्यो वर्णमाला होइन अब त्यो आजको यो दिनमा यसरी आउँछ भन्ने सोचेरै तपाईँले गर्नुभयो कि, अथवा के त्यो राज भनौँ न तपाईँलाई चाहिँ केले छोयो? अब
मेरो बाबा आमा दुवैजना एकदमै सङ्गीत प्रेमी, उहाँहरू कविताहरू लेख्नुहुन्थ्यो, गीत पनि लेख्नुहुन्थ्यो, अनि म सानैदेखि स्कुलमा नानीहरूलाई पढाउने गर्थेँ एकदमै यस्तै 10-11 वर्षको उमेरदेखि, बाबा र आमा मात्रै त्यो प्राथमिक पाठशालामा भएको कारणले म नानीहरूलाई पढाउने गर्थेँ। त्यति बेला चाहिँ मैले त्यो सिकाउने माध्यम चाहिँ त्यत्रो 300-400 नानीहरूलाई कन्ट्रोल गर्नुको लागि चाहिँ मैले सङ्गीतको माध्यम लिएँ क्या तपाईँ,
भनेपछि शिक्षा सँगसँगै हजुर सङ्गीत माध्यम सङ्गीतको माध्यमबाट सिकाउँदाखेरि चाहिँ त्यसले प्रभाव पार्छ भन्ने तपाईँको मनमा पर्यो एउटा चाहिँ हजुर, त्यो हिसाबले चाहिँ तपाईँले चाहिँ एउटा
हजुर, अनि त्यसरी नानीहरूलाई सिकाउँदाखेरि नानीहरूले एकदमै रुचि राख्ने क्या तपाईँ, रुचि दिने, अनि त्यसले गर्दाखेरि चाहिँ पछि म विश्वभारती शान्तिनिकेतनमा पढ्नु जाँदाखेरि चाहिँ मैले एउटा राम्रो अवसर पाएँ त्यहाँनिर, र धेरै साथसङ्गतहरू पनि पाएँ, र यो दुईवटालाई शिक्षा र सङ्गीतलाई
जोडेर
हजुर जोड्ने ठाउँ चाहिँ मैले शान्तिनिकेतनमा पाएँ। अनि नानीहरूको विशेष गरी चाहिँ अब हुन त लागेको थियो मलाई त्यो सुरुवातमा यो एकदमै च्यालेन्जिङ थियो यो, अनि त्यस समय चाहिँ मैले तपाईँको त्यो मैले फ्युचरलाई सोचिनँ क्या, मैले यो काम गर्नुपर्छ है, र यो एउटा किताब, यो एनिमेसन नानीहरूलाई कार्टुन फिल्म बनाएर चाहिँ यो स्कुलमा मैले लानुपर्छ है पाठशालामा ल्याउनुपर्छ भन्ने चाहिँ मेरो एउटा दृढ विश्वास थियो तपाईँको है. अनि यो चाहिँ एकदमै हाम्रो नेपाली समाजलाई एकदमै खाँचो छ भन्ने पनि मलाई त्यो मनमा एकदमै म त्यसमा एकदम धेरै विश्वास गर्थेँ क्या. धेरै वर्ष लाग्यो यसलाई तपाईँको स्कुलमा नानीहरू.
अब त्यो त्यसरी सुरु गर्दा चाहिँ च्यालेन्ज चाहिँ कतिको फेस गर्नु पऱ्यो तपाईँले भनौँ न. अब चुनौती त धेरै खालको चुनौतीहरू छ नि. जस्तो अब बच्चाहरूलाई अब वर्णमाला सङ्गीत माध्यमबाट सिकाउनलाई त तपाईँ त्यत्तिकै अब प्रविधियुक्त पनि हुनै पर्यो होइन. सङ्गीतका साधनहरू पनि त्यत्तिकै तपाईँसँग हुनु पऱ्यो होइन. अब एक्लै त अब गर्न गाह्रै पनि छ होइन. तपाईँको एउटा टिम पनि चाहियो होइन. त्यसलाई चाहिँ कसरी व्यवस्था गर्नु तपाईँले?
मैले तपाईँको मैले ब्याचलर डिग्री सकेर चाहिँ म घर फर्केँ. म्युजिकमा ब्याचलर डिग्री सकेर घर फर्केँ. घर फर्केर चाहिँ म मेरो गाउँको वरिपरि धेरै नानीहरू थियो जो नानीहरू चाहिँ गाउनु खुबै मन पराउँथे क्या. अनि त्यो नानीहरूकोलाई देखेर अनि उनीहरूको त्यो म्युजिकप्रतिको इन्ट्रेस्ट गायनप्रतिको रुचिलाई देखेर चाहिँ मैले त्यो नानीहरू बटुलेँ. अनि त्यो प्रायः जस्तो त्यो नानीहरू चाहिँ अब आमा बाउ छुट्टिएको नानीहरू है एकदम विपन्न परिवारको नानीहरूलाई लिएर चाहिँ मैले एउटा सानो ग्रुप गठन गरेँ फर्म गरेँ है. त्यहाँदेखि चाहिँ हामी गाउँकै स्कुलहरूतिर गाउँकै कार्यक्रमहरूतिर हामीले त्यो अ आ क खको गीतहरू गाउन थाल्यौँ है. अनि त्यसले गर्दाखेरि पनि त्यसले एउटा माहौल बनायो.
बन्दै गयो त्यो माहौल बन्दै गयो. बन्दै गइसकेपछि एउटा हौसला पनि मिल्दै गयो. यसरी
पछि हामी एउटा यसमा सिक्किमको धेरै ठुलो देन छ. म एउटा कार्यक्रममा सिक्किममा गएर यो नानीहरूलाई लगेर यी वर्णमालाको गीतहरू गाउँदाखेरि चाहिँ त्यहाँनिर हाम्रो एकजना टाँसी वाङ्गेल भन्ने एकजना हाम्रो इन्टरप्रेनरले यो नानीहरूको गीत एकदमै मन पराएर चाहिँ यो प्रोजेक्टलाई तपाईँ अगाडि बढाउनुहोस् भनेर उहाँले यसलाई फन्डिङ गर्ने भयो. अनि त्यो त एउटा अब ठुलो कुरो थियो हाम्रो लागि है. अब कसैले अब त्यो अनेपाली एकजनाले यसलाई यो प्रोजेक्टलाई विश्वास गरेर त्यहाँदेखि हामीले रेकर्डिङ पट्टि लाग्यौँ. रेकर्डिङ गर्दा चाहिँ धेरै चुनौतीहरू थियो. अब गाउँको नानीहरूलाई लिएर एउटा रेकर्डिङ स्टुडियोमा जाँदाखेरि फर्स्ट इयर त उनीहरूलाई त्यो रेकर्डिङ स्टुडियो देखाउनुमा नै बित्यो है. त्यहाँदेखि यो अक्षरहरू लिएर धेरै कन्फ्युजन थियो कि अब हामी यता इन्डियामा यो छोटा र बडाई बडाको प्रयोग गर्छौँ. अ आ छोटा ई बडा ई भनेर यसरी वेयरएज अब नेपालमा ई ई भनेर यसरी साउन्डले
छुट्याउँछ.
अनि यसमा मैले धेरै अब शिक्षाविदहरूको है त्यसमा विशेष हाम्रो गुप्त प्रधान भन्ने एकजना सर हुनुहुन्छ दार्जिलिङमा. उहाँले धुमिल पृष्ठ भन्ने एउटा किताब लेख्नु भएको छ. त्यसमा चाहिँ तपाईँको त्यो उहाँले त्रिभुवन युनिभर्सिटीबाट चाहिँ त्यो एउटा क पुरी क खरायो ख गाई गोडे ग घर जस्तो
घिङ
भन्ने त्यो एउटा सानो किताबको एकदम पछिल्लो पन्नामा चाहिँ त्यो इलस्ट्रेसनसँगै कप कलाई कपुरी कपुरी जस्तो क खराए जस्तो ख भनेर त्यो इमेजरीले चाहिँ एकदमै छुयो क्या मलाई. अरे मैले सोचेँ हाम्रो पुर्खाहरू कति चाहिँ ज्ञानी थिएछ त्यति बेला है. कसरी उहाँहरूले अब त्यो जमानामा नै उहाँहरूले त्यो एनिमेसन त्यो भिजुअल सोचेका रहेछन् भनेर एउटा मनमा लाग्यो क्या मलाई. अनि त्यो कपुरी कलाई लिएर पनि हामीले गीत बनायौँ. त्यो चाहिँ अलिकति लोरी जस्तो हामीले बनाएको छौँ. राति नानीहरूलाई सुताउनु हो भने चाहिँ त्यो कपुरी क चलाएर मजाले सुताउन सकिन्छ क्या.
भनेपछि अहिले चाहिँ अब प्रविधिको प्रयोग गरेर विभिन्न
माध्यमलाई
चाहिँ जस्तो अब वर्णमाला पनि भयो होइन, अलिकति कथा गीत पनि चाहिँ अब बच्चाहरूलाई आकर्षित गर्ने. अब तपाईँले भन्नुभयो सुत्नलाई पनि सजिलो, बच्चाहरूलाई निदाउन पनि सजिलो होस् भन्ने हिसाबले
नानीहरूलाई त्यो सुन्दै सुत्दाखेरि चाहिँ उनीहरूको त्यो सबकन्सियसमा गएर बस्दो रहेछ कि.
हजुर.
अनि पछि उहाँहरूलाई त्यो अक्षर चिन्नु एकदमै सजिलो गर्दो.
एकछिन अगाडिसम्म पनि हामीले तपाईँको स्टुडियोमा गीतहरू सुन्यौँ होइन. त्यो सुन्दाखेरि चाहिँ हामीलाई पनि कस्तो अनुभव भयो भने ओहो हामी त कतै चाहिँ उडिरहेछौँ कि होइन, एकदम मस्त मजा मतलब आनन्दको अनुभूति भइरहेको थियो होइन. त्यति हुँदाहुँदै पनि कतिपयलाई चाहिँ यो के गरेको होला कस्तो गरेको होला अलिकति चाहिँ आजभोलि त अब ज्याज चल्छ होइन रक पप चल्छ नि होइन. तपाईँहरूको हुन त तपाईँहरूकोमा फ्युजन पनि छ, फ्युजन छ तपाईँको म्युजिकमा, तर कहिलेकाहीँ चाहिँ तपाईँलाई अब यो भनौँ न अलिकति फरक गर्दा गर्दै पनि के गरिरहेको होला भन्ने जस्तो लाग्दैन. तपाईँ आफै पनि कहिलेकाहीँ चाहिँ अलिकति कन्फ्युजनमा पर्नुहुन्छ कि पर्नु हुँदैन, अथवा तपाईँ यसैमा रमाइरहनु भएको छ.
सृष्टिको फुल रचेर तैले कसरी लतारिस लतारिस त्यो फुल मलाई
म यसैमै नै रमाइरहेको छु किनभने मलाई यो वर्ल्ड म्युजिक मैले धेरै अघिदेखि सुन्न थालेको. म कलेज डेजहरूदेखिकै हाम्रो त्रिलो ग्रुतु भन्ने एउटा म्युजिसियन छ, उहाँले धेरै यो कोलाबोरेसन गरेको छ, तलबिन सिंह भन्ने छ, उहाँहरूको म्युजिक मलाई एकदमै मन पर्थ्यो क्या, किनभने त्यो म्युजिक मेन स्ट्रिमदेखि अलग्गै थियो. सायद उनीहरूलाई पनि त्यो धेरै चुनौतीपूर्ण थियो होला त्यो खालको म्युजिक तयार गर्न, तर त्यो म्युजिकको चाहिँ म एकदम बिग फ्यान भयो त्यो जमानामा अर्ली नाइन्टिजहरूतिर है. अनि मलाई यस्तो खालको एउटा क्रस कल्चरल म्युजिक गर्ने जहाँ चाहिँ म अब म एउटा मल्टी इन्स्ट्रुमेन्टलिस्ट भएको कारणले है मादल मचुङ्गा यो दोतारा गिटार सबै बजाउने एउटा आर्टिस्ट भएको कारणले गर्दाखेरि मैले जहिले पनि त्यो खालको माहौलमा म जान खोज्थेँ क्या. अनि हाम्रो डक्टर म्याट किगन जब 2009 सालमा शान्तिनिकेतनमा आउनुभयो, म साइकल चलाएर आफ्नो क्लासबाट फर्किँदै गर्दा शान्तिनिकेतन जस्तो ठाउँमा सेक्साफोन बज्दै गरेको सुने क्या. अन्त यति रमाइलो लाग्यो मलाई कि अनि उहाँले ज्याज प्र्याक्टिस गर्नुहुँदै थियो है. अन्त उहाँसँग हाम्रो मदर अफ द ब्यान्ड भन्छौँ सुतपा परब भन्ने हाम्रो यहाँ सिडनीकै एकजना हुनुहुन्छ, अनि उहाँको घरमा चाहिँ पछि मेरो म्याट किगन डक्टर म्याट किगनसँग मेरो भेट भयो. भेट भएर चाहिँ हामीले एकदम नेचुरली बजाउन थाल्यौँ कि.
त्यही त त्यो अब एउटा चाहिँ भनौँ न फ्युजनको कुरा भएन कि, जस्तो अब यहाँबाट म्याट किगन जानुभयो होइन अस्ट्रेलियाबाट होइन शान्तिनिकेतनमा तपाईँको भेट भयो, सेक्साफोन चाहिँ बजाएको भनेर सुन्नुभयो, त्यो अब ज्याजको एउटा पार्ट भयो होइन. तपाईँ चाहिँ अब आफ्नो चाहिँ अब ट्रेडिसनल इन्स्ट्रुमेन्ट प्रयोग गरेर चाहिँ विभिन्न खालको चाहिँ अब लोक भाकामा चाहिँ भएन भने एउटा चाहिँ टिपिकल आफ्नो चाहिँ भाषामा त्यसलाई चाहिँ कसरी कम्बाइन एउटा चाहिँ त्यो गर्दाखेरि चाहिँ के सुरुमा अलिकति के कस्तो लाग्यो भनौँ न, के होला यो यसलाई मिसाउँदा उपयुक्त हुन्छै हुँदैन भन्ने कस्तो एउटा अनुभव बताइदिनुहोस् न.
त्यो डक्टर म्याट किगनसँग भेटेर अब यस्तो हामीले पछि एउटा ब्यान्ड फर्म गर्छौँ भन्ने चाहिँ त्यस्तो केही कुरा त भएको थिएन है. पछि उहाँ आएर उहाँले एउटा त्यो फ्रिडम्यान स्कलरसिप पाउनु भएछ, त्यसपछि चाहिँ हामी जतिजना अब गौरव च्याटर्जी राजुदास बाउलहरू हामीले शान्तिनिकेतनमा बसेर पहिला सँगै बजाएको, फेरि अनि त्यसपछि चाहिँ डक्टर म्याट किगनले हामीलाई जोगाजोग गर्नुभयो, मैले यस्तो यस्तो ग्रान्ट पाएको छु र 2013 सालको कुरा हो. हामी सबै दिल्लीमा भेट्यौँ, दिल्लीमा भेटेर चाहिँ त्यहाँदेखि त्यसपछि चाहिँ हामी बगड भन्ने राजस्थानको ठाउँमा गएर यो पहिलो एल्बम हवेली हामीले रेकर्ड गर्यौँ है. प्रथम चाहिँ हाम्रो त्यो दोस्ती क्या मित्रता म्युजिक बजाउनु भन्दा अगाडि है त्यो मित्रता चाहिँ यति गहिरो भयो कि त्यहाँदेखि पछि त्यो म्युजिक त हाम्रो लागि त केही जस्तो
लागेन,
त्यो मित्रताले नै एउटा यो हवेली एल्बमको सृष्टि भयो है.
अनि अब यो हवेलीको कुरा गर्नु हो तपाईँको पहिलो एल्बम होइन, एउटा चाहिँ ब्यान्डको रूपमा बनिसकेपछि हाम्रो ब्यान्डको नाम थ्री सिजको निर्माण भइसकेपछि जुन एउटा हवेली भन्ने एल्बम गर्नुभयो तपाईँले. अब यो हवेली अब म चाहिँ अब नेपालमा अब काठमाडौँमा जन्मेको मान्छे होइन, मलाई त अब हवेली भनेपछि अब चाहिँ यो मेरो लागि त अब हिन्दी भाषा पनि भयो र अलिकति अब हामीले त फिल्म पनि अब भनौँ न विभिन्न हिन्दी सिनेमाहरू हेर्दाखेरि चाहिँ हवेली भन्ने. अनि अब यो के हो अब जस्तो यो हवेली तपाईँले चाहिँ अब
जस्तो चाहिँ मान्छेले भूतको पिक्चर
हजुर म त्यही भन्दै थिएँ तपाईँलाई त्यही भन्नु खोजिरहेको थिएँ होइन
यो हवेली
कसरी जन्मियो त्यो एल्बम मैले तपाईँलाई प्रसङ्ग जोड्नु खोजेको यो हवेली भन्ने एल्बम कसरी जन्मियो होइन र अब यो सँगसँगै अब भनौँ न अब तपाईँ त विभिन्न कार्यक्रमहरू लिएर विभिन्न ठाउँमा जानुहुन्छ र तपाईँलाई चाहिँ अब दर्शक श्रोताहरूले अथवा भनौँ कार्यक्रम अर्ग जसले चाहिँ आयोजना गरेर बोलाउनु भएको हुन्छ अर्गनाइजरले चाहिँ तपाईँलाई कस्तो ठाउँमा राख्नुहुन्छ अलिकति अनुभव बताइदिनुहोस् न जस्तो यो
हवेलीको बारे
हजुर हजुर हजुर
हवेली चाहिँ तपाईँको हामी त्यति बेला हाम्रो क्यामरुन डायल र उहाँको श्रीमती क्याथरिन डायल चाहिँ उहाँहरू अब डिप्लोमेट्सहरू दिल्लीमा हुनुहुन्थ्यो अनि उहाँहरूले चाहिँ यो राजस्थानको मरुभूमिको बिचमा एउटा हवेली रहेछ क्या यो हवेली चाहिँ त्यो पिरामल हवेली भन्दो रहेछ यसलाई अनि पहिला पहिलाको राजाहरू यसरी गाउँमा गएर रेभिन्यूहरू कलेक्ट गर्दाखेरि चाहिँ उहाँहरू त्यो हवेलीमा बस्दो रहेछ त्यो हवेली चाहिँ पछि त्यो एउटा फाइभ स्टार होटेलमा उहाँहरूले कन्भर्ट गरेको थियो तपाईँको दुईजना फ्रान्सिस र नाथ भन्ने हाम्रो एकदमै फेमस आर्किटेक्टहरूले चाहिँ त्यो हवेलीलाई चाहिँ तपाईँको होटेल बनाएको रहेछ अनि त्यो होटेलमा चाहिँ हामी गएर चाहिँ यो एल्बम रेकर्ड गऱ्यौँ उहाँहरूले चाहिँ त्यो हाम्रो बस्ने ठाउँ चाहिँ हवेलीलाई छानेको रहेछ कि अनि हामी हवेलीमा पुग्दाखेरि चाहिँ यस्तो रमाइलो एउटा राजकीय ठाउँ है अनि त्यहाँ गएर चाहिँ हामीले त्यो हवेलीको कुनै पनि रुम छोडिनौँ बाथरुमदेखिको लिएर है हरेक ठाउँमा गएर हामीले रेकर्डिङ गऱ्यौँ हाम्रो रिचर्ड ब्लेकनर भन्ने हाम्रो फ्री एनर्जी डिभाइस स्टुडियो सिडनीबाट उहाँ आउनुभएको थियो आफ्नो डल्लै फुल इक्विपमेन्ट लिएर र हामीले हवेलीमा गएर चाहिँ एल्बम गऱ्यौँ अनि यो नाम चाहिँ तपाईँको हवेली किन भयो भन्दाखेरि त्यो हाम्रो जुन चाहिँ रमाइलो गरेको थियौँ नि हामीले त्यो त्यो ठाउँमा हवेलीमा है
अब
अनि यसको लागि चाहिँ हवेली नै यो एल्बम चाहिँ हवेली नै हुनुपर्छ
भन्ने हिसाबले तपाईँ अब त्यो हवेलीमा तपाईँ अब आफ्नो पहिलो एल्बम हवेली नै भनेर रेकर्ड पनि गर्नुभयो तपाईँले भन्नुभयो होइन बसाइ पनि त्यही हवेलीमै भयो राजाको दरबारमा भयो भनेपछि कस्तो अनुभव रह्यो तपाईँलाई अलिकति के म राजै हुँ कि जस्तो पनि लाग्यो कि अथवा भनौँ न
म सङ्गीत बजाउने राजा हो भन्ने टाइपको एउटा फिलिङ आएको थियो पहिलो रात त म सुत्नु सकिनँ किन
होला त्यस्तो
त्यो हवेलीमा माने यति पुरानो त्यो राजा रानीहरूले व्यवहार गर्ने चिजबिजहरू यति
उहाँहरूले प्रयोग गर्नुभएको
एकदम रोयल साधन थियो अनि त्यही अब बिहान उठेर ब्रेकफास्ट पनि चाँदीको प्लेटमा है यो मयूरहरू घुमिरहेको वरिपरि है अनि त्यो अनुभव एउटा अब के भन्नु अब सायद सबैले त्यो अनुभव गर्न पाउँदैन होला जस्तो लाग्यो क्या मलाई अनि त्यो अहिले पनि अब मनमा एकदम छाप बसेको छ हवेलीको एक्सपिरियन्स
चल के चलना उछल के चलना संभल के चलना चल चल चलना मचल के चलना उछल के चलना संभल के चलना चल चल चलना मचल के चलना उछल के चलना संभल के चल 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 चलना चल चल चलना
मैले एउटा गीत पनि अघि जुन चाहिँ गीत मैले गाएँ ओपन डोर भन्ने चल चल चलना मचल के चलना भन्ने त्यो हिन्दी गीत पनि मैले त्यहाँनिर एउटा बदमवाला हुनुहुन्थ्यो त्यो हवेलीको गेटमा बस्नुहुन्थ्यो बुढो मान्छे कहिले पनि स्कुल नगएको उहाँको त्यस्तो डिग्रीहरू केही नभएको मान्छे तर उहाँले चाहिँ त्यो कबीरको दोहा चाहिँ नि तपाईँको प्रायः जस्तो सबै नै मुखस्थ गर्नुभएको रहेछ अन्त म चाहिँ बिहान गएर उहाँलाई चिया किनिदिन्थेँ अनि त्यो बुढो मान्छे हुनुहुन्थ्यो अनि उहाँसँग बसेर चाहिँ म कबीरको दोहाहरू सुन्थेँ क्या अनि उहाँले नै मलाई त्यो इन्सपायर गर्नुभयो मोटिभेट गर्नुभयो यो गीत लेख्नुको लागि
अब यो यति मिठो सम्झना तपाईँले ताजा गरिकन होइन हामीलाई सुन्दाखेरि निकै रमाइलो लाग्यो हाम्रो श्रोताहरूलाई पनि साह्रै मन पर्यो होला भन्ने हामीले आशा गर्छौँ होइन अब यो जुन अब हवेलीको कुराहरू सँगसँगै अब तपाईँ त अब देश परदेश धेरैतिर घुमिसक्नु भएको छ होइन अब अहिले अस्ट्रेलियाको यात्राको क्रममा
सङ्गीतले
घुमाइरहेछ होइन यो अब जस्तो अब भारतमा जन्मिनु भएको तपाईँ होइन अब भारत र अब अस्ट्रेलिया को चाहिँ अब होइन हेर्दा भारत पनि एउटा ठुलो राष्ट्र हो, ठुलो देश हो, होइन क्षेत्रफल भएको, ठुलो क्षेत्रफल भएको, अब अस्ट्रेलिया पनि त्यस्तै ठुलो क्षेत्रफल भएको देश हो यो, होइन अब यहाँ अब एक एउटा स्टेटबाट अर्को स्टेटमा चाहिँ अब समय पनि फरक छ, कुनै ठाउँमा 3-4 घन्टा फरक छ, कुनै ठाउँमा आधा घन्टा फरक छ, होइन र यहाँ विविधता पनि धेरै छन्, होइन तपाईँ धेरै ठाउँमा घुमिसक्नुभयो, अस्ट्रेलियाका विभिन्न भूभागहरूमा घुमिसक्नु, तपाईँले यहाँको कुराले चाहिँ अब कस्तो लाग्यो, होइन यहाँ अब का प्रकृतिका कुराहरू होलान्, अब जस्तो यहाँका मानिसका व्यवहारका कुराहरू होलान्, के पाउनुभयो तपाईँले, अब जस्तो भनौँ न आफ्नो अस्ट्रेलिया भ्रमणको, अब त धेरै पटक आइसक्नु भएको भएर मैले तपाईँलाई यो सोधेँ, अघि पनि मैले तपाईँलाई कोट्याएको थिएँ कि तपाईँलाई त अस्ट्रेलिया पानी परेर जस्तै भएको छ, होइन त्यसले गर्दा धेरै कुरा जानकारीमा होला तपाईँलाई, के पाउनुभयो तपाईँले यसो बताइदिनुहोस् न।
प्रथमपल्ट म अस्ट्रेलिया आएको थिएँ त्यति बेला मलाई लागेको थियो, जब अब सिडनी जस्तो सहरमा आएको है, मलाई चाहिँ अङ्ग्रेजी फिल्मको सेटमा पसेको जस्तो लाग्यो क्या तपाईँको, त्यस्तो खालको एउटा फिलिङ भएको थियो। तर हामीले रेकर्डिङहरूबाट जब म सिडनीदेखि बाहिर निक्लेर हामी एउटा कुनै ठाउँमा गएर पर्फर्म गरेको थियौँ, त्यति बेला चाहिँ मलाई यो जब मैले यो युकेलिप्टसको रुख देखेँ है, त्यो जङ्गलहरू देखेँ, त्यहाँदेखि त्यो एकदम रगेट खालको यो ढुङ्गाहरूको माउन्टेन, अनि मलाई चाहिँ लाग्यो यहाँको यो देश चाहिँ प्रवासीहरूको देश र हो भन्ने, एउटा यहाँको प्रवासी यहाँको एभरिजिनल,
तपाईँलाई त्यो छाप पऱ्यो
हजुर, मलाई मैले त्यो जङ्गलहरू त्यो युकेलिप्टसहरूको रुखहरू देखेर मेरो कानमा त्यो डिजिरिडो बज्नु थाल्यो क्या, अनि त्यहाँदेखि म अब यो जनजाति म्युजिकमा जनजाति भाषाहरूमा धेरै रुचि राखेको कारणले गर्दा चाहिँ म यहाँनिर धेरै अब एभरिजिनल कम्युनिटीहरूसँग मलाई भेट्ने इच्छा भयो, उहाँहरूको पनि म्युजिक सुन्ने इच्छा भयो है, अनि त्यो चाहिँ एउटा अद्भुत एउटा अनुभव थियो है अस्ट्रेलियामा। अनि यहाँको अब अहिलेको यहाँको जो अस्ट्रेलियन्सहरू छ, अनि उहाँहरूको पनि जुन प्रकारले अब यो अब एबोरिजिनी म्युजिकलाई कल्चरलाई उहाँहरूले अहिले विभिन्न फेस्टिभलहरूद्वारा प्रमोट गर्नुहुँदैछ है, अनि त्यसले पनि एउटा राम्रो मोटिभेसन दियो मलाई कि हाम्रो ठाउँमा पनि जनजाति म्युजिकहरूलाई यसरी प्राथमिकता दिनुपर्छ, अगाडि ल्याउनुपर्छ भनेर चाहिँ हामीले, म पछि उहाँ गएर चाहिँ हाम्रो वर्णमाला संस्थाबाट हामीले यो हिमालयन एथनिक सिङ्गिङ कम्पिटिसन पनि हामीले प्यान हिमालयन एथनिक सिङ्गिङ कम्पिटिसन राख्यौँ, त्यो एकदमै राम्रो सक्सेसफुल भएको छ है, यसको यसलाई अब निरन्तरता दिनको लागि चाहिँ हामी अब यो अगस्तदेखि चाहिँ अगस्त 15 चाहिँ हामी फेरि यो कम्पिटिसन सुरु गर्दैछौँ वहाँनिर।
यो चाहिँ तपाईँको आगामी योजनामा चाहिँ
यो हिमालयन एथनिक सिङ्गिङ कम्पिटिसन
त्यो सँगसँगै अब यो आफ्नो चाहिँ अब साङ्गीतिक प्रस्तुति गर्ने क्रममा अब हामीले देखेका छौँ कि तपाईँ अब गाउने पनि होइन, विभिन्न खालका चाहिँ अब ट्रेडिसनल म्युजिक बजाउने पनि होइन, र अब विभिन्न भाषामा गाउने, अब यो एउटा मात्र भाषामा नगाएर अब हिन्दीमा पनि सुन्यौँ हामीले, बङ्गालीमा पनि सुन्यौँ हामीले, नेपालीमा पनि सुन्यौँ हामीले, अब यहाँ त अब धेरै देशहरूका मानिसहरूको बसोबास रहेको अस्ट्रेलियामा होइन, नेपालीहरूको चाहिँ प्रतिक्रिया कस्तो पाउनु भएको छ तपाईँले एउटा भनौँ न कार्यक्रमहरूको दौरान?
धेरै कम्ती नेपालीहरू हाम्रो कार्यक्रममा आउने गर्छन्,
यसको कारण चाहिँ के होला त? यसको
यो अलिकति ब्यान्ड बेङ्गोली सेन्ट्रिक पनि छ, बाउल गीत त्यसमा एकदम मेन, अब बाउल गीत त्यसमा हाम्रो थ्री सिज ब्यान्डमा छ है, अनि अब सायद अब दार्जिलिङ कालिम्पोङको नेपालीहरूको सङ्ख्या पनि अलिकति कम्ती छ होला जस्तो लाग्छ मलाई यहाँनिर है, अनि सायद त्यो प्रकारको प्रचार प्रसार नभएर नआएको हो कि जस्तो पनि लाग्छ है, अनि बेसी जस्तो चाहिँ अब हामी आफ्नो आफ्नो अब हाम्रो बङ्गाली कम्युनिटीहरू बेसी छन् यहाँनिर जस्तो लाग्यो मलाई अनि उहाँहरूको बेसी जस्तो अब बङ्गाली कम्युनिटीकै आउँछन्। अलिकति दुःख त लाग्छ मलाई है, नेपाली कम्युनिटीको त्यति सहभागिता नभएको कारणले गर्दा। त्यही भनेर चाहिँ योपालि हामीले अलिकति नेपाली गीतहरू पनि, अहिले मैले एउटा लक्ष्मी प्रसाद देवकोटाको एउटा गीत पनि तपाईँहरूलाई सुनाएँ धेरै अगाडि, यो कम लेखेको अलिकति यसलाई चाहिँ मैले नयाँ ढङ्गमा अलिकति ज्याजको एउटा ब्याकग्राउन्ड राखेर मैले यो गीत कम्पोज गरेँ है। अनि सायद अब गर्दै जाँदा मान्छेले मन पराउँछन् होला सुन्दै जाँदाखेरि है भन्ने चाहिँ एउटा आशा चाहिँ छ।
हजुर
दिदी, मैले तिमुना देख्दा मुनाको मुहार, तिमुना पनि मर्दछिन् भन्ने थिएन विचार। हे दिदी मैले,
अनि अब यो तपाईँ होइन अब गाउने सँगसँगै विभिन्न अब जस अब गाउने छँदैछ, सङ्गीत भर्ने छँदैछ होइन, ब्यान्डसँग सम्बन्धित रहेर काम गरिरहनु भएको छ, विभिन्न देश विशेष घुमिरहनु भएको छ होइन, त्यो सँगसँगै अब वर्णमाला जस्तो अब चाहिँ होइन बच्चाहरूको लागि एउटा भाषालाई अब होइन वर्णमाला अब चाहिँ सबैलाई अब सजिलो तरिकाले चाहिँ अब तपाईँले विभिन्न अब सङ्गीत मिसाएर, शिक्षामा सङ्गीत मिसाएर चाहिँ अब बच्चाहरूको लागि पनि विद्यार्थीहरूको लागि पनि धेरै गरिरहनु भएको छ। त्यो सँगसँगै तपाईँले प्रकृतिलाई सुरक्षित राख्नको लागि पनि अब होइन अब कसरी सफा राख्ने भनेर एउटा चाहिँ अब एउटा गीत पनि सुनेको थिएँ मैले टिस्टा सम्बन्धी होइन, तपाईँले त्यहाँ फोहोर भएको
त्यो निरन्तर टिस्टालाई हत्या गर्यो है त्यो ईश्वरको रचनालाई। कस्तो खेल हो यो प्रकृतिसँग, बुझ्दैन।
यो विभिन्न कामहरू गरिरहनु भएको छ होइन, अब धेरै काम गर्नेहरूको समय पनि उही नै हो होइन, अब थोरै काम गर्नेको समय पनि उही हो। तपाईँले यो समयको यो पाबन्दीलाई चाहिँ कसरी भनौँ न, समय सबैको एउटै हो होइन, सबैको 24 घन्टै हुन्छ, अब धेरै खट्नेको लागि 25 घन्टा हुँदैन, 26 घन्टा हुँदैन, 24 घन्टा हुन्छ होइन, त यो समयलाई चाहिँ कसरी व्यवस्थित गर्नुभएको छ, तपाईँले कसरी म्यानेज गरिरहनु भएको छ त?
म जब थ्री सिस ब्यान्डमा आएँ है, मैले आफ्नो चाहेको सबै इन्स्ट्रुमेन्टहरू सिकेको सबै इन्स्ट्रुमेन्टहरू मैले बजाउनु पाउँछु यो ब्यान्डमा, थ्री सिस ब्यान्डमा है। तर म जब फर्किँदाखेरि चाहिँ एउटा आर्टिस्टले गर्नुपर्ने काम चाहिँ के हो भनेर चाहिँ मलाई यो धेरै अगाडि नै यो प्रश्नले छुएको थियो कि, अनि त्यति बेला चाहिँ मैले देखेँ, म आफैलाई एउटा चोइस थियो, मेरो जीवनमा चोइस आएको थियो कि आफ्नो यो रोमान्टिक गीतहरू गाएर है एकदम मेन स्ट्रिम म्युजिक गरेर एकदम आफूलाई पपुलर बनाएर मेन स्ट्रिम म्युजिक गर्ने जो सबैले गर्दैछन् त्यो गर्ने हो कि चाहिँ रियल जुन चाहिँ कुराहरू छ आफ्नो समाजमा घटिरहेको है, विशेष गरी अब यो प्रकृतिलाई जुन चाहिँ प्रकारले हामी चलाउँदैछौँ है, त्यो देखेर चाहिँ मलाई मेरै घरको छेउको सानैदेखि देखेको त्यो बगिरहने टिस्टा है, टिस्टा नदी त्यो देखेँ है, अनि मान्छेहरूले कसरी चाहिँ त्यो टिस्टा नदीमा यति साह्रो मैला फ्याँकिरहेका छन् है, अनि अब त्यो नदीसँगै म पनि सँगसँगै हुर्केँ है, अनि त्यहाँको प्राणीहरू भयो, माछाहरू भयो, त्योहरू सबैको अब बिस्तारी ज्ञान पाएँ, अनि पछि लाग्यो मलाई मैले केही न केही चाहिँ लेख्नुपर्ने हो भनेर। त्यहाँनिर विशेष गरी चाहिँ आजभन्दा 15 वर्ष अगाडि चाहिँ त्यहाँनिर त्यो टिस्टा नदीमा ड्याम बनाइयो, त्यो ड्याम बनाउँदाखेरि चाहिँ हाम्रो त्यो भेगको मान्छेहरू चाहिँ सबै धेरै खुसी थिए है, अनि मलाई चाहिँ खुबै दुःख लागेको थियो कि यसको यो ड्यामले चाहिँ पछि केही न केही चाहिँ एउटा प्राकृतिक प्रकोप ल्याउँछ भन्ने जस्तो चाहिँ मलाई लागेको थियो। अनि मैले सुनेको थिएँ त्यो नदीमा त्यहाँ बुढापाकाहरूले डल्फिन आएर त्यो टिस्टा नदीमा आफ्नो बच्चा ब्याएर समुद्रमा लाने, शिशु भन्ने भन्छ तपाईँको यो ब्रह्मपुत्रदेखि बटल नेक डल्फिन्सहरू, त्यो कुराहरू सुने, त्यहाँदेखि हाम्रो यो माछाहरू असला बुदुना है चेप्टी होइन यो गुँच भन्ने एकदमै गोल्डन मासियर भन्छ, यो एकदमै मेजेस्टिक क्रिएचरहरू हो क्या त्यो जुन चाहिँ नदीमा थियो, अहिले धेरै जस्तो यो माछाहरू लुप्त पनि भयो है। अनि त्यो एउटा कालो हाँस थियो, तपाईँको त्यो अचम्म लाग्छ तपाईँले त्यो कालो हाँस देख्नुभयो भने नि, त्यो कालो हाँस डुबेर पानी भित्रभित्रै झन्डै 15-20 मिनट हराएर कहाँ निस्किन्छ तपाईँको त्यो नदीसँगै बगेर क्या,
त्यसलाई चाहिँ अब बिस्तारै त्यो ड्याम बने सँगसँगै अब बिस्तारै त्यसको चाहिँ
मैले यो गीतहरू यो कुराहरू सबै त्यो गीतमा हालेँ क्या। अनि यो बाँधले बाँध्यो यो निरन्तर टिस्टालाई, थुनिदियो यो सलल बग्ने खोलालाई होइन, टिस्टा नदीमा डुब्दै निस्किने त्यो कालो हाँस त्यसको पनि भयो अब सास नबास, यो कुराहरू मैले त्यो गीतमा राखेको छु है। पछि दार्जिलिङको नर्थ पोइन्टको नानीहरूले एउटा राम्रो एनिमेसन गरेर यो गीत हामीले अहिले युट्युबमा पनि राखेका छौँ। है अनि पछि त्यो टिस्टा टिस्टा त हुँदैछ है प्लास्टिकको ढेर, नपत्याए गाउँको खोला नालालाई हेर, बगाएर लाने नै हो समुद्रतिर, जीव जन्तुलाई भयो जीव नै पिर, कोट्टाएर भत्काएर खोद खोदालेर सक्यो यो संसार है भनेर चाहिँ यस्तो खालको गीतहरू मैले अलिकति यो गीतहरू कति पब्लिकहरूमा गाउँदाखेरि कति कति मन्त्रीहरू त उठेर हिँडेका पनि छन् क्या, उहाँहरूले पचाउनु नसकेर। अनि अन्त मलाई चाहिँ यो कुराहरू झन् अझै जोडले गर्नु मन लाग्यो क्या। अनि हामीले राष्ट्रिय राजमार्ग सफाई अभियान गऱ्यौँ त्यो नेसनल हाइवे 10 यस्तो खालको तपाईँको सोसियल एक्टिभिटिजहरूले यो क्लिनिङ क्याम्पेनहरूले चाहिँ, अनि म स्कुलहरूतिर गएर पनि नानीहरूलाई यो गीतहरू सुनाएर हेर यो टिस्टामा डल्फिन आउँथेछ एक समयमा है, यही नै हो हाम्रो भगवान् हो है। अनि नानीहरूलाई चाहिँ त्यो रियलाइजेसन दिनु कि कहाँबाट तिम्रो खाना आउँदैछ, कहाँबाट हावा पाउँदैछौ तिमीले, यो सास फेर्ने हावा कहाँ पाउँदैछौ, यी नै हुन् हाम्रा भगवान्हरू
भनेर
यो प्र्याक्टिकल तिमीले जहाँ पाइरहेको छौ यसलाई वर्सिप गर्नुपर्छ, यसलाई केयर गर्नुपर्छ भन्ने एउटा जनचेतना जनचेतनामा चाहिँ मैले अहिले पनि काम गरिरहेको छु। अब गएर पनि हामी अब यो टिस्टालाई लिएर कतिवटा हाम्रो प्रोजेक्ट छ है, र अहिले चाहिँ अब यो गीतहरू गाएर यो वर्णमालाको एक्टिभिटिजहरू देखेर अहिले चाहिँ अब मैले गत वर्ष हाम्रो सिक्किमको गभर्नरलाई पनि भेटेर यो कुरा राखेँ, किनभने टुरिज्म हाम्रो ठाउँ छ है, तर टुरिज्म एकदमै ओभरवेल्मिङ छ है। अब हाम्रोतिर हेर्नुभयो भने त्यो एनजेपी स्टेसन त्यो बागडोग्रा एयरपोर्टदेखि नै केही नसोचिकन तपाईँको त्यो प्लास्टिकको बोतलको पानी फ्याएर खाएर फ्याँकिदिन्छ, त्यो सबै बर्खाले समेटेर तपाईँको त्यही नदीमै लान्छ है। एकजना साथीले डकुमेन्ट्री बनाएको रहेछ टिस्टामा, उहाँले एकदम समुद्रदेखिको टिस्टाको स्रोतसम्म डकुमेन्ट गरेको रहेछ।
अनि अब हामी अब कार्यक्रमको अन्त्यतिर पनि आयो,
हजुर हजुर,
तपाईँको अब अन्त्यमा चाहिँ होइन अब हाम्रो हामीलाई सुनिरहनु भएको श्रोताहरूलाई अब भनौँ न सङ्गीतका पारखहरूको लागि चाहिँ के सन्देश छ त?
अब वर्णमाला परिवारले विशेष गरी चाहिँ अब अहिले जनजाति म्युजिकमा एकदमै फोकस गरेको छौँ हामीले है। गत वर्ष हिमालयन एथनिक सिङ्गिङ कम्पिटिसन पनि राख्यौँ, सिलगढीमा एउटा भव्य का हाम्रो 3 फेस्टिभल भयो हिमालयन फोक फेस्टिभल है। अनि हाम्रो जति पनि अब हाम्रो हिमाली भेगमा बस्ने जति पनि हाम्रो श्रोताहरूले सुन्नुहुँदैछ है, यो एउटा कम्पिटिसन हामीले राखेका छौँ हिमालयन एथनिक सिङ्गिङ कम्पिटिसन, त्यो चाहिँ 15 अगस्तदेखि सुरु हुँदैछ। यो वर्णमालाको सोसियल मिडियाको प्लेटफर्ममा गएर तपाईँहरूले हेर्नु सक्नुहुन्छ, र हामी अझै बेसी एन्ट्रिजहरू चाहेका छौँ है, र जसले जित्छ उहाँहरूले चाहिँ 3Cs ब्यान्डसँग एउटा कोलाबोरेसन गर्नु पाउने एउटा मौका पनि छ है। अनि हामी यहाँ कोबारको फेस्टिभलसँग पनि कुरा गर्दैछौँ, सायद अर्को वर्ष म धेरै जनजाति म्युजिसियनहरूलाई लिएर यहाँनिर आउने मेरो ठुलो इच्छा छ है। र श्रोताहरूलाई चाहिँ यो हिमालयन एथनिक सिङ्गिङ कम्पिटिसनको अलिकति प्रचार प्रसार गरिदिनुहोस् है, जो जो आफ्नो भाषामा गाउने इच्छा राख्नु भएको छ उहाँहरूले एउटा सानो 2-3 मिनट गोपीनाथको भिडियो बनाएर चाहिँ हामी वर्णमाला परिवारलाई पठाउन सक्नुहुन्छ। यो एउटा मेरो निवेदन छ तपाईँहरूको एसबिएस मार्फत है, अनि विशेष गरी तपाईँलाई अनि एसबिएसलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो तेस्रो पल्ट हाम्रो यो धेरै रमाइलो लागिरहेको छ।
तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको समयको लागि।
एसबिएस नेपाली पडकास्टमा द थ्री सिजका देवाशिष मोथेसँग कुराकानी गर्दै हुनुहुन्थ्यो सहकर्मी सुशील चालिसे, म हुँ दिनिता रिसाल र यो पडकास्टका निर्माता सहकर्मी आभास पराजुली हुनुहुन्छ। यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध छैन। र श्रोतावृन्द, हाल आफ्नो अस्ट्रेलिया टुरमा रहेका द थ्री सिजका केही सोहरू न्यू साउथ वेल्सका केही सहरहरू, विक्टोरियाको मेलबर्न र क्विन्सल्यान्डको ब्रिस्बेन मा भइसकेको छ भने आउँदा सोहरू एनएसडब्ल्यूका यी सहरहरूमा हुँदैछन्। बेलिन्जनमा अप्रेल 25, पोर्ट मक्वेरीमा अप्रेल 26, म्यारिकविल अप्रेल 30, वलङ्गङमा मे 1, मिल्टनमा मे 2 र ब्रेडवुडमा मे 3। यो कुराकानी जस्तै हाम्रा अन्य पडकास्टहरू सुन्नका लागि अनलाइनमा एसबिएस नेपाली पडकास्ट भनी सर्च गर्नुहोस् र हामीलाई तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतका प्लेटफर्महरूमा फलो गर्न नछुटाउनुहोला। कुराकानी र गीत सङ्गीतका भिडियोहरू तपाईँले हाम्रो सोसियल मिडियामा पाउन सक्नुहुन्छ। फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबिएस नेपाली र युट्युबमा भने हामी अन्य दक्षिण एसियाली भाषाहरूका साथ एसबिएस साउथ एसियन च्यानलमा रहेका छौँ। थप जानकारीका लागि हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali। र हामीलाई केही प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हामीलाई सोसियल मिडिया वा इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepali.program@sbs.com.au। थप जानकारीका लागि हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali।